ہائے شہید فرات عباس عباس، ہائے شہید فرات عباس عباس، ہائے شہید فرات عباس عباس۔
صلوات ہو محمد علی محمد، اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، وبه نستعین على خیر الناس اجمعین، الصلاۃ والسلام علی نبینا وشفیعنا وطبیب قلوبنا ابی القاسم مصطفی محمد وعلى اهل بيته الطيبين الطاهرين المعروفين المقربين، لا سيما بقية الله في الأرضين. أعوذ بالله من الشيطان الرجيم، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي، أفوض أمري إلى الله لا حول ولا قوة إلا بالله. أما بعد، جاء في زيارة عاشوراء، يا أبا عبد الله إني أتقرب إلى الله وإلى رسوله وإلى أمير المؤمنين وإلى فاطمة وإلى الحسن وإلي بموالاتك وبالبراءة ممن أوتى لك ونصب لك الحق. سب سے پہلے اپنے مولا کی خدمت میں سلام پیش کرتے ہیں، آپ میرے ساتھ دوہرائیے، السلام علیکم یا رب اللہ وعلى الارواح التي حلت بفنائي، علیکم انی سلام اللہ ابدا ما بقیت وبقی الليل والنهار، ولا جعله الله آخر العهد مني لزيارتكم، السلام على الحسين وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين. ایک دفعہ اور صلوات پڑھ دیں محمد وآل محمد کے ساتھ، اذان محترم، سلوک توحیدی خدا کی طرف بڑھنا، اس کے قرب کو حاصل کرنا، امام حسین کی محبت کی بنیاد پر اور آپ کے دشمنوں سے براعت اور عبودی کی بنیاد پر، اس سرمایے کے ساتھ آپ کی محبت اور آپ کے دشمنوں سے براعت، اس سرمایے کے ساتھ خدا کی طرف بڑھنا، یہ موضوع تھا کہ جس پر ان چند مجلسوں میں ہم نے کوشش کی کہ چند نکات آپ کی خدمت میں پیش کر سکیں۔ جو کچھ بھی میں نے بیان کیا، یہ ساری وہی چیزیں ہیں کہ جس سے علماء نے بیان کیا، آپ چاہیں تو مجھ سے اس کا ریفرنس پوچھ سکتے ہیں، یہ علماء ہی کی باتیں تھیں جسے آپ کی خدمت میں نے پہنچایا، اور آج جس آخری گفتگو میں چاہتا ہوں کہ نتائج کے عنوان سے چند مزید باتیں آپ کی خدمت میں پہنچا سکوں۔ اذان محترم، برادران عزیز، آپ کی خدمت میں نے ان مجالس میں شاید کئی مرتبہ عرض کیا کہ روایات کی روشنی سے یہ بات واضح ہے کہ جسے علماء نے صراحت کے ساتھ بیان کیا کہ یہ مجالس معصومین سے ملاقات کی جگہ، ان مجلسوں میں آنا، اس فرش عزا پر آنا، یہ روایات کی روشنی میں، روایات کی روح سے یہ بات ثابت ہے کہ جس کے اندر کوئی شک نہیں ہے، مجلس میں آنا گویا امام سے ملاقات کے لیے آنا، امام کی زیارت کے لیے آنا، اور اسی طریقے سے ہمارے پاس روایات کے اندر موجود ہے کہ امام کی زیارت کے لیے آنا یعنی امام سے تجدید عہد کے لیے آنا. دیکھیں یہ جو ہمارے پاس متعدد روایات ہیں اور ہم جانتے ہیں کہ کیسے کیسے سخت وقت گزرے ہیں اور اہل بیت نے ان تمام سخت وقتوں میں اپنے چاہنے والوں کو تاکید کی ہے کہ ہر قیمت دے کر, چاہے اس کے لیے کچھ بھی قیمت کیوں نہ دینا پڑے, ہر قیمت دے کر اس زیارت کو محفوظ رکھو, اس زیارت کو جانے کو ترک نہ کرنا, اسی طریقے سے اس فرش ادا کو بچھانا ترک نہ کرنا, ان آنسوؤں کو ترک نہ کرنا. کیوں؟ کیونکہ یہ مکتب ہے, یہ وہ جگہ ہیں. لیکن حقیقتاً یہ وہ جگہ ہیں, یہ وہ درسگاہ ہے, یہ وہ اسکول ہے کہ جہاں پر انسان اگر واقعاً آ جائے, اگر واقعاً آ جائے تو یہ فرش ازا اسے خود بنا دیتی ہے. یہ زیارت کے لیے جانا کا ہم سے تجدید بیعت ہے, وہ جو عہد ہے تمہارا ہم سے یہاں پر آنا یعنی اس عہد کو تازہ کرنا. ہم دعائے عہد کے اندر کیا پڑھتے ہیں؟ اللہم انی اجدد لہ فی صبیحت یومی ھذا, پروردگار میں آج اس صبح, وما عشت من ایامی, اور میری زندگی کے جتنے بھی ایام ہیں کہ جس کے اندر میں زندہ ہوں, یعنی اس لمحے اور زندگی کے ہر لمحے میں کیا کرتا ہوں؟ اجدد, یعنی تجدید کرتا ہوں. آج پہلی دفعہ عہد نہیں کر رہا, کہ بعض علماء کہتے ہیں کہ یہ عہد یہاں کا نہیں ہے بلکہ عالم ازل کا عہد ہے, کہ یہ عہد ہے جو وہاں کا عہد ہے. الست بربکم, عالم الست کا عہد ہے. یہاں پر فقط اس کی تجدید کرتا ہوں. کس چیز کی؟ عہداً وعہداً وبیعتاً, یہ عہد, یہ وعدہ, یہ بیعت جو میری گردن کے اوپر ہے. خاص بات یہ ہے کہ جب امام حسین کے پاس آ کر کوئی اس بیعت کی تجدید کرتا ہے, اگر واقعاً اپنے وجود کے ساتھ آئے تو اس بیعت کو نبھانے کی توفیق بھی وہیں سے ملتی ہے, وہ ہمت بھی وہیں سے ملتی ہے. یہی میرا لگتا ہے اس وقت دامن وقت میں گنجائش نہیں ہے کہ آٹھویں امام سے یہ روایت ہے, طولانی البتہ روایت ہے کہ توحید کی حد کہاں ہے کا یہ ساری چیزیں, یعنی خدا کے بنائے ہوئے کا انکار کرنا, یعنی خدا کی ربوبیت کا انکار کرنا. خدا کے بنائے ہوئے کا انکار فقط اس کا انکار نہیں ہے بلکہ اللہ کی ربوبیت کا انکار ہے, کہ اللہ کے پاس یہ حق نہیں ہے کہ وہ جس کو چاہے بنائے بلکہ میں جس کو چاہوں گا اسے بناؤں گا. نہیں, اسی لیے مولا نے کہا الہ ہن توحید, توحید کی حد یہاں تک ہے. توحید فقط خدا کو ایک ماننا نہیں ہے, خدا کو رب ماننا, اس کو حاکم ماننا, اس کی ربوبیت تشریحی کا اقرار, یہ ساری چیزیں توحید کا حصہ ہے. کہ اگر انسان یہاں پر, یہ مجالس کیا ہے؟ یہ زیارت کی جگہ ہے. اور زیارت کیا ہے؟ زیارت تجدید بیعت ہے, رینیول آف پلیج ہے, جو وعدہ ہم نے کیا ہے. اور یہ محبت وہ ہے جو اس وعدے کو وفا کرنا انسان کے لیے آسان کر دیتی ہے. یہ محبت جو ہے انسان کو, جب بھی محبت ہے, محبت کی تاثیر یہ ہے کہ محبت سختیوں کو آسان کر دیتی ہے. محبوب کے راستے میں جتنی بھی سختیاں برداشت کی جائیں وہ سختیاں نہیں لگتی ہیں, بلکہ انسان یہاں پر پسند کرتا ہے, ان چیزوں کو پسند کرتا ہے. بس یہ محبت وہ ہے, یہ وہ عظیم سرمایہ ہے کہ جس کے ذریعے سے انسان قرب کے بالا ترین مقامات تک پہنچ سکتا ہے, اس وعدے کو, اس عہد کو بہترین طریقے سے نبھا سکتا ہے. اگر اس محبت کو حقیقی معنوں میں ہم لوگ اپنے وجود کے اندر اگر زندہ رکھیں, اس کو جلا بخشیں, اس کو تشدید کریں, یہ محبت انسان کو ہر مشکل سے نکال کر لے جا سکتی ہے. اور وہاں تک پہنچا سکتی ہے کہ جہاں انسان مسجود ملائکہ قرار پائے. آدم کو سجدہ. اگر آدم ولی خدا ہیں تو حسین فخر آدم ہے, خالی وارث نہیں ہے بلکہ فخر آدم ہے. یہ بات روایت کے روح سے ثابت ہے. شاید ایک مقدار, شاید ایک حد تک یہ بات مشکل لگے, لیکن حقیقت یہ ہے کہ ہر انبیاء نے امام کے اوپر گریہ کیا اس واقعے سے پہلے, چاہے وہ حضرت آدم ہو, چاہے وہ حضرت نوح ہو, حضرت ابراہیم ہو, ایک دو نہیں متعدد روایتیں موجود ہیں کہ ہر نبی نے گریہ کیا ہے. روایت کے اندر ہے کہ جس وقت حضرت آدم نے وہ کلمات پروردگار عالم سے دریافت کیے, کہ جس کے اندر جس وقت امام حسین کا تذکرہ آیا, کہ دل کے اندر ایک غم کو محسوس کیا, کہ جبرائیل نے واقعہ سنایا. دیکھیں روایت کے الفاظ ہیں کہ جبرائیل نے اور حضرت آدم نے ایسے گریہ کیا جیسے جوان ماں اپنے بیٹے کے اوپر گریہ کرتی ہے. ہر نبی نے گریہ کیا ہے اور اس گریہ کے ذریعے مقامات کو حاصل کیا. واقعہ اگر یہ محبت اس کے اندر اتنی طاقت ہے. پیغمبر اکرم ایک دفعہ اپنے اصحاب کے ساتھ بیٹھے ہوئے تھے, آپ نے اپنے ساتھیوں سے یہ سوال کیا کہ بتاؤ اوسخ قرى الایمان, یعنی ایمان کی سب سے مضبوط رسی, یعنی وہ رسی کے جس کو ایمان کی اگر اسے تھام لو تو کبھی گمراہ نہیں ہوگے, وہ کیا ہے اوسخ, یعنی سب سے زیادہ مضبوط جو ہو. تو لوگوں نے مختلف باتیں بتائیں, کسی نے کہا نماز, کسی نے کہا روزہ, نماز دین کا ستون ہے, روزہ وہ چیزیں کہ جو انسان کے لیے مطلوب ہیں, محبوب ہیں, جن کی طلب ہے انسان کو, ان سے دور رہنا اللہ کے حکم پر بہت ہی قابل قدر چیز ہے, معمولی چیز نہیں ہے. کچھ نے کہا جہاد, کچھ نے کہا زکوٰۃ, بہرحال جس کی نظر میں جس چیز کی اہمیت زیادہ تھی. کچھ لوگ ایسے ہوتے ہیں کہ جان دینے پر آمادہ ہو جاتے ہیں مگر مان دینا ان کے لیے سختر ہوتا ہے. کیسے لیے جب جہاد کا تذکرہ کیا گیا کہ وہ لوگ جو اپنے نفسوں کے ذریعے اور اپنے مال کے ذریعے جہاد کرتے ہیں, مختلف چیزوں کو بیان کیا. پیغمبر اکرم نے کہا کہ یہ ساری چیزیں صحیح ہیں, یہ انسان کو دین سے مرتبط رکھتی ہیں, دین سے جوڑے رکھتی ہیں, لیکن فرمایا کہ وہ چیز جو سب سے زیادہ انسان کو ایمان کے اوپر استوار رکھتی ہے, جو اس کی سب سے مضبوط رسی ہے, فرمایا حکم فی اللہ و بغض فی اللہ, اللہ کے لیے محبت اور اللہ کے لیے نفرت. محبت اللہ کے لیے اور نفرت اللہ کے لیے. سلم لمن سالمکم وحرب لمن حاربکم, کا محکم ترین مضبوط ترین رسی کا عبادت اگر اس محبت کے بغیر ہو. دیکھیں یہ ساری چیزیں واجبات ہیں, نماز واجب ہے, روزہ واجب ہے, حج واجب ہے, زکوٰۃ واجب ہے, یہ ساری چیزیں واجب ہیں جسے انسان ترک نہیں کر سکتا, لیکن اگر محبت کے بغیر انہیں انجام دے گا تو یہ ادا تو ہو جائے گی لیکن یہ اس جسم کی مانند ہے کہ جس کے اندر روح نہیں ہے. جسد تو ہے, اس کی قضا نہیں ہے, نماز ہو گئی, قضا کرنے کی ضرورت نہیں ہے, لیکن ایک ایسا جسد ہے جس کے اندر روح نہیں ہے. اسی لیے ضروری ہے کہ یہ عبادت انسان کے اندر محبت کو پیدا کرے, محبت ایجاد کرے. آغا بہجت کے پاس ایک شخص آیا کسی پریشانی یا گرفتاری میں مبتلا تھا, اس نے کہا کہ تمہاری اس گرفتاری کا علاج یہ ہے کہ تم کثرت سے صلوات پڑھو. جب وہ تھوڑے دنوں بعد آیا تو کہا کہ میں نے صلوات پڑھی مگر اثر حاصل نہیں ہوا, وہ میری پریشانی دور نہیں ہوئی. تو آپ نے فرمایا ہر چیز کی کچھ شرائط ہیں, صلوات کے اثر کی شرط یہ ہے کہ یہ محبت سے پڑھی جائے. آواز بلند صلوات پڑھ لیں محمد والے محمد. کہ یہ ساری چیزیں انسان کے اندر, اس کے اندر سے محبت ایجاد ہونی چاہیے. لیکن بہرحال میں کسی کے لیے نہیں, سب سے پہلے اپنے لیے کہہ رہا ہوں. بعض دفعہ ہوتا ہے یہ ہے کہ انسان جیسے جیسے دیندار ہوتا جاتا ہے ویسے ویسے ایک عامیانہ سی تعبیر ہے لیکن بہرحال شاید بات کو پہنچا سکے, تو ویسے ویسے ایسا لگتا ہے کہ اس کے پاس بد اخلاقی کا لائسنس آتا جا رہا ہے. کہ جس طریقے سے مسجد کے اندر پابندی سے آنا شروع کیا, صفحہ اول میں بیٹھنا شروع کیا, یا جو جس جگہ بھی, کہ یہ عبادت وہ ہے جو محبت کو تمہارے اندر بیدار کرے. کہ انسان ایک عمر عبادت کرتا ہے اگر محبت بیدار نہیں ہو رہی تو بہرحال یہ ساری وہ چیزیں ہیں کہ جو انسان کے لیے خطرے کی گھنٹی ہیں. کہ اس کا اثر کیوں نہیں ہے, کہیں ایسا تو نہیں ہے. کہ دیکھیں آپ جانتے ہیں کہ وہ کون تھا سب سے پہلے جس نے اتنی عبادتیں کری, انہیں ڈرنا چاہیے. میں سب سے پہلے اپنے لیے بات کروں, ڈرنا چاہیے. کب دفعہ اگر عبادت بہت زیادہ آسان ہونے لگے تو ڈرنا چاہیے کہ کیوں ایسا ہے, کیوں اس کے راستے میں مشکلات نہیں آ رہی ہیں. کہیں ایسا تو نہیں ہے کہ میری عبادت میرے اندر انانیت پیدا کر رہی ہو. کہ یہ محبت بہت قیمتی ہے, عبادت کے ذریعے محبت بڑھنی چاہیے. پیغمبر اکرم نے ایک دفعہ اپنے اصحاب میں سے پوچھا, ساتھی جو لوگ بیٹھے ہوئے تھے سامنے, کہ تم میں سے کوئی ایسا ہے کہ جس کی اولاد ہو, بچہ ہو, اور اس نے ابھی تک اسے پیار نہ کیا ہو. ایک آدمی یہ سمجھا کہ یہ بڑی مردانگی کی بات ہے کہ جو ہے میں بچے کو پیار نہ کرنا. کہا یا رسول اللہ میں نے ابھی تک اپنے بچے کو کبھی پیار نہیں کیا. آپ نے کہا کہ مجھے خوف ہے کہ کہیں تمہاری قساوت ہم لوگوں کو بھی اپنے شامل حال نہ کرے. تو ممکن ہے کہ کسی کی صلوات پڑھ دیں کہ محمد والے محمد کی ذات پہ, صلی علی محمد وآل محمد. یہ ساری محبتیں جو اللہ نے قرار دی ہیں یہ بغیر حکمت کے نہیں ہیں, اس کے اندر حکمت ہے. ان محبتوں کے اندر خدا نے قرار دی ہے اور ان کا خدا کی محبت کے ساتھ ٹکراؤ نہیں ہے. اگر یہ محبت اپنے مدار پر ہو, یعنی اپنی صحیح جگہ پر ہو, تو خدا کی محبت سے یہ ٹکراتی نہیں ہے. بلکہ علماء نے یہ بیان کیا, لیکن چونکہ علماء کی بات ہے میں نے کہا کہ میں چونکہ کسی اور کی بات ہے علماء کی اور جہیت علماء کی, اس لیے میں آپ کی خدمت میں پہنچا دیتا ہوں. فرمایا کہ یہ شخص جو گمان یہ کرتا ہے کہ اس کے دل کے اندر ولی خدا کی محبت ہے لیکن اس کا اپنے قریبیوں سے رابطہ, اگر محبت کا رابطہ نہیں ہے تو سمجھ لینا یہ اس کا تصور ہے, حقیقت نہیں ہے. ممکن نہیں ہے کہ کوئی واقعاً حقیقتاً, دیکھیے اپنے لیے ولی خدا کو چاہنا کچھ اور ہے اور ولی خدا کے لیے ولی خدا کو چاہنا کچھ اور ہے. اپنی مشکلات کے لیے, اپنی آرزوؤں کے لیے چاہنا یہ کچھ اور ہے. کہ ممکن نہیں ہے کہ یہ ساری چیزیں وہ ہیں, یہ محبت وہ ہے جو انسان کو آمادہ کرتی ہے ولی خدا کی محبت کے لیے, جو سختر ہے. امرنا صعب مستصعب, ہمارا امر آسان نہیں ہے. خدا ہر قلب کو یہ توفیق نہیں دیتا مگر وہ قلب جسے اس نے پہلے سے آزما دیا ہو. اگر مثال یہ ہے کہ اگر کوئی اگر وزن اٹھانا چاہتا ہے تو پہلے ہلکا وزن اسے اٹھانے کے لیے دیا جاتا ہے. اگر 20 کلو کا وزن اٹھا پاتا ہے تو اس کے بعد 30 کلو تک پہنچتا ہے. اگر تم اس کو نبھا سکے ان چیزوں کو, لیکن محبت وہ ہو جو حقیقی محبت ہو. بعض دفعہ ایسا ہوتا ہے کہ والدین کا ہمارا تصور یہ ہوتا ہے کہ ہم بچوں سے محبت کر رہے ہیں لیکن در حقیقت یہ محبت ان سے دشمنی ہوتی ہے, یعنی ان کے حق میں اس محبت کا کوئی فائدہ نہیں ہوتا. اگر بچوں سے محبت کرتے ہو تو کوشش کرو کہ وہ زندگی کے سب سے بڑے امتحان میں کامیاب ہوگا. اس طریقے سے ان کو ناز و نعمت کی عادت نہ ڈالو کہ ان کا بدن ان کے اوپر حاکم ہو جائے. कहीं ना इशार की आदत डालो, इशार सिखाओ इन्हें, सख्तियों की आदत डालो। मोहब्बत करना और चीज़ है और सख्तियों की आदत डालना और चीज़ है, दोनों की चीज़ों के अंदर टकराव नहीं है। बीवी का अंदाज क्या, या समर्थ हुआ दी है मेरे दिल की ठंडक, बच्चों को बुलाने का अंदाज क्या है। लेकिन यही गर्व है कि जब मिस्कीन आता है, यतीम असीर आते हैं, तो घर के बड़े और पैरवी में वो बच्चे जो कुछ है उठा कर दे देते हैं। सख्तियों की आदत डालने का मतलब ये नहीं है कि खशन यानी सख्त अंदाज में उनसे बात करो, नहीं, अंदाज बहुत मोहब्बत का होना चाहिए, लेकिन उन्हें आमादा करो। रिवायत के अल्फाज ये हैं कि जिस वक्त हजरत हुज्जत का जहूर होगा, फिदा सलवात पढ़ दें इमाम के साथ, काम आसान नहीं होगा, काम शुरू में बहुत सख्त होगा जब तक कि हजरत की हुकूमत कायम ना हो जाए। बाद रिवायत के मुताबिक है कि एक शख्स जो है वो कई कई लोगों के बराबर काम करेगा। कर राज्य रिवायत के अल्फाज हैं कि सोने की फुर्सत नहीं होगी, सोना मरकबों में यानी सवारियों पर होगा, कि दिन भर काम, खून और पसीना बहाना, और रात के अंदर उसकी प्लानिंग, उसकी मनसूबाबंदी। ख्वाब कब होगा, मरकब के ऊपर होगा। अगर किसी बच्चे को आप बताइए कि अगर उसको इंतहाई नाज़ो नेमत के अंदर पाला जाए कि कोई मुश्किल उसकी तरफ ना आने दें, वो कभी यहाँ पर साबित कदम रह सकेगा? कब दफ़ा इंसान तसव्वुर ये कर रहा होता, देखिए खुदा का कानून है, खुदा ने इस दुनिया को बनाया, दुनिया महल आजमाइश है, ये दुनिया का बेहतरीन सराय है, गुजरने के लिए बेहतरीन जगह है, जादो दोषा लेने के लिए बेहतरीन जगह है, लेकिन अगर इसे रुकने की जगह तसव्वुर किया जाए तो बदतरीन जगह है। सही मानो बच्चों के वाकई जो हकीकी मोहब्बत है, बस ऐसा ना हो कि हम अपने तौर पर समझ रहे हो कि हम मोहब्बत कर रहे हैं, लेकिन ये मोहब्बत उनके हक में फ़ायदेमंद ना हो। आपने अल्लामा तबतबाई का साहिब किताब अलमीज़ान, इनका नाम आपने सुना होगा, इनके भाई हैं जो आखिर मानवी लिहाज से बराबर है, तो खुदा जाने कि इसका मकाम क्या है, लेकिन बहुत बड़ी शख्सियत है। और ये अल्लामा काजी तबतबाई के ये भी शागिर्द हैं, इस तरीके से साहिब अलमीज़ान शागिर्द हैं। इनके एक शागिर्द बराबर मशहूर शख्सियत है, नाम लेने की ज़रूरत नहीं है, आप जानते हैं, घर के अंदर आराम कर रहे थे, बच्चों ने कुछ शोर मचाया, जब बच्चों ने आराम में खलल डाला तो बच्चों को कुछ कह दिया। अलबत्त इस जैद शख्सियत का कहना यकीनन वो कहना नहीं है जिस तरीके से हम बच्चों को कुछ कह देते हैं, कि बच्चों को कुछ कह दिया उसके बाद फिर एहसास हुआ कि बच्चों का तो काम ही यही है, एहसास हुआ कि मैंने दिल दुखाया, गए जाकर बच्चों के लिए मिठाई लेकर आए, मिठाई दी, उसके बाद भी बच्चों को वो चीज़ देने के बाद भी दिल को सुकून नहीं आया, कि अगर दिल दुखाया है, दिल दुखाना है फ़कत कुछ चीज़ दे के इससे इसका अजाला नहीं हो सकता। बेचैनी बड़ी, अपने शहर को छोड़ा, रुख्सत हुए घर से, और अल्लामा तबतबाई के भाई की खिदमत में पहुँचे जो दूसरे शहर में थे। जब वहाँ पे पहुँचे अल्लामा तबतबाई के भाई, अल्लामा काजी दुनिया से जा चुके थे लेकिन इनका रब्ता बरकरार था। जब पहुँचे, अंदर पहुँचे, कहा कि यहाँ कहाँ, तुम कहाँ, तेहरान कहाँ, ये शहर कहाँ, कैसे लिए आया हूँ बहरहाल बताने के लिए। जब पहुँचे, इससे पहले कि वो बताते, कहा कि काजी तबतबाई ने तुमसे गिला किया है। कहे क्या, इस तरीके से तुम इमाम की खिदमत में पहुंचना चाहते हो? देखें ये सारी चीज़ें, अगर आप देखें बज़ाहिर कोई रब नहीं है, हमारी मुश्किल यही है कि हम इस दुनिया के अंदर इन रबतों को नहीं देख पाते। ये हर चीज़ मुर्तबित है, किस अंदाज में बात की है, वालदैन के साथ क्या अंदाज है, बीवी बच्चों के साथ क्या अंदाज है, दोस्तों के साथ क्या अंदाज है, एक एक चीज़ दूसरी चीज़ से जुड़ी हुई है, या तौफीकात बढ़ने का सबब बनती हैं ये चीज़ें, या तौफीक توفیق سلب ہو جانے کا. بہرحال یہ ساری چیزیں انسان اگر تھوڑا سا غور کرے اپنی زندگی کے اندر وہ ساری چیزیں نظر آتی ہیں. بعض دفعہ وہ واقعا احساس ہوتا ہے کہ یہ نیکی یا یہ چیز میرے سامنے تھی, ایک کوتاہی نے اس سے دور کر دیا. اور اسی طریقے سے اس کے برعکس بھی کئی چھوٹی چھوٹی چیزیں انسان کی توفیقات کو اتنا بڑھا دیتی ہیں. دیکھیں چھوٹی ہماری نظر میں ہے, خدا کی نظر میں کوئی چیز چھوٹی نہیں ہے. کوئی مومن چپل اتار کر گیا, چپلیں دور رکھی ہوئی تھی, آپ نے اس کو اٹھا کر صحیح سے سلیقے سے رکھ دیا کہ جب وہ واپس آئے تو اسے پریشانی نہ ہو. یہ آپ کی نظروں میں یہ چیز جو ہے چھوٹی, اللہ کی نظروں میں چھوٹی نہیں ہے, کیونکہ یہ وہ کام ہے جو کسی کو دکھانے کے لیے نہیں کیا, یعنی خدا کیا جو حساب کتاب ہے وہ اس سے برعکس ہے کہ جسے ہم دیکھتے ہیں. ہم بعض دفعہ سمجھتے ہیں کہ مجلس کے اندر, بہرحال میں اپنے لیے سب سے پہلے پڑھوں, مجلس کے اندر جتنا بڑا پوسٹر ہو, جتنی زیادہ اس کے اندر شان و شوکت ہے, یہ وہ چیز ہے کہ جو خدا کیا مقام دلا سکتے ہیں. خدا کیا مقام کے اہل بیت کی نگاہ میں بلندی کے معیارات کچھ اور ہیں, یہ وہ معیارات نہیں ہے جسے ہم ظاہری طور پر دیکھتے ہیں. بہرحال دیکھیں پروردگار عالم نے انسان کے اندر دو فطرتیں قرار دی ہیں, یعنی اس فطرت کے اندر دو چیزیں, شوق بے کمال, کمال کی طرف شوق, اور نقص سے فرار, جو کمی ہے جو نقص ہے اس سے فرار اور کمال کا اشتیاق. انسان نقص سے جو کمی ہے اس سے فرار, یعنی اس سے دوری کے بغیر کمال تک نہیں پہنچ سکتا. اگر کمال تک انسان جانا چاہتا ہے تو اس کا راستہ یہ ہے کہ وہ جو نقص ہے اس سے دوری اختیار کرے. نقص اور کمال دونوں ایک ساتھ جمع نہیں ہو سکتے. روشنی, نور اور ظلمت ایک ساتھ جمع نہیں ہو سکتا, ایسا نہیں دونوں چیزیں ایک ساتھ ہو نہیں سکتی. یا نور ہوگا یا تاریکی ہوگی. اگر نور ہے تو تاریکی نہیں ہوگی, اور اگر تاریکی ہے تو نور نہیں ہوگا. اگر نقص ہے تو کمال نہیں ہوگا, اگر کمال ہے تو نقص نہیں ہوگا. وہ جاء الحق وزہق الباطل, حق آ گیا اور باطل چلا گیا, اور باطل تو جانے والا ہی تھا. باطل کے اندر یہ طاقت نہیں ہے کہ وہ باقی رہے, کہ حق اور باطل جمع نہیں ہو سکتے. لا الہ الا اللہ, پہلے انکار کرو اس کے بعد اقرار, یہ دونوں چیزیں ایک ساتھ جمع نہیں ہو سکتی. اس لیے اگر انسان کمال تک جانا چاہتا ہے, کمال تک جانا چاہتا ہے, تو اسے نقص سے دوری اختیار کرنی پڑے گی. اب انسان اگر اس کی معرفت زیادہ ہو تو وہ یہ جو گناہ ہے یہ دیکھ سکتا ہے کہ یہ کتنا نقص ہے ان کے اندر, یہ چیزیں انسان کو کتنا ناقص کر دیتی ہیں. انسان کو اس منزل سے جو خدا نے اس کے لیے رکھی ہے, پروردگار عالم نے اسے خلیفۃ اللہ بنایا ہے, کہ بنی آدم میں نے ہر چیز کو تمہارے لیے پیدا کیا ہے اور تمہیں اپنے لیے پیدا کیا ہے. کئی گناہ جو ہے انسان اپنے آپ کو گرا لیتا ہے, اپنے خط کو نیچے گرا لیتا ہے, اپنے مقام سے گر جاتا ہے. لیکن چونکہ انسان اس کی معرفت نہیں رکھتا, دیکھیں اگر کوئی مثال کے طور پر اگر کوئی موذی جانور ہو, اگر سانپ ہو, بڑے جس طریقے سے ڈرتے ہیں اس سے بچے نہیں ڈرتے, کیونکہ بچہ کیا دیکھتا ہے, بچہ فقط اس کے رنگ کو دیکھتا ہے. بعض دفعہ اس کا رنگ بچوں کے لیے دلچسپی کا باعث ہوتا ہے, بچہ اس سے فرار نہیں کرتا, اس سے دور نہیں بھاگتا. کیوں؟ کیونکہ جانتا نہیں ہے کہ اس کا نقصان کیا ہے. لیکن ایک بڑا شخص جو جانتا ہے کہ اس کے اندر زہر پایا جاتا ہے, اور زہر جو ہے وہ انسان کے لیے کتنا مہلک ہے, جیسے ہی اسے اگر نظر آ جائے انسان فوراً وہاں سے فرار اختیار کرتا ہے, یا اگر شجاع ہو تو اسے مارنے کی کوشش کرتا ہے. کہ انسان برائی سے فرار کرنے کی ضرورت ہے, خا खाली बचने की नहीं, ऐसा नहीं कि इंसान उसके नजदीक से दामन बचा के गुजर जाए, नहीं, बुराई से इतना तनफुर होना चाहिए कि जहां नजर आए इंसान कोशिश करे वहां से फरार कर जाए। अल्लाह तत्तबे खुदवात शयातीन, देखो उनके कदमों के पीछे ना चलना। का शैतान कभी भी पहले मरहले में आकर ये नहीं कहता कि गुनाह को अंजाम दो, कभी भी नहीं कहता, असल कह नहीं सकता, अगर कहेगा भी तो उसका असर नहीं होगा, कभी भी नहीं कहता। बल्कि क्या कहता है, कहता है ये जो फलाना गुनाह है इतनी भी कोई बुरी बात नहीं है, सही है तुम नहीं करो अच्छी बात नहीं है, लेकिन अगर कोई कर रहा है तो ये उसका जाती फील है, उससे तनफुर की, उससे दूरी की, उससे नाराजगी की क्या जरूरत है, उसकी जाती चीज है। ये क्या है, ये है कि उस बदी की, उस बुराई की यानी आपकी नज़र में अहमियत का या हमारी नज़र में अहमियत का कम हो जाना। ऐसे ही शुरू होता है, पहले अहमियत कम होती है और जब अहमियत कम होती है अब इतना बुरा नहीं लगता, अगरचे इंसान खुद अंजाम नहीं देता, मैं नहीं पीता, मैं नहीं करता, मैं इस काम को नहीं करता, लेकिन जो कर रहे हैं ये उनका फेल है। जैसे ही ये चीज़ शुरू होती है कि नज़रों में उसकी बुराई कम होती है, यहीं से इंसान आहिस्ता आहिस्ता उसके नज़दीक होना शुरू हो जाता है। कैसे लिए बोझ होना चाहिए बुराइयों से। कहीं हम अगर हम देख रहे हैं कि हुक्म खुदा पामाल हो रहा है, अपने लिए सबसे पहले इंसान और खुद अपने अंदर देखें, मैं अपनी बातों अगर देखें आप कि खुदा का हुक्म पामाल हो रहा है और आपके दिल के अंदर कोई दर्द ना उठते इसका, ये बहुत खतरे की बात है। इसका मतलब यह है कि ये बदी आपके अंदर उस तरीके से बदी नहीं रही है। आहिस्ता आहिस्ता ये जो सरहद है, ये जो लाइन खींची हुई है, ये ब्लर होने लगती है। और देखें ये जितनी ऐसी चीज़ें हैं जो इफ़्फ़त के ख़िलाफ़ हैं, जो हया के ख़िलाफ़ हैं, ये सारी चीज़ें क्या हैं, एकदम से इंसान इसके अंदर मुब्तला नहीं होता, बल्कि आहिस्ता आहिस्ता ये इंसान को अपना आदी बनाती है। अगर अपनी ज़िंदगियों के अंदर हम देखें, जो हमने ज़िंदगी गुजारी है, कितनी ऐसी चीज़ें हैं कि जो पहले काबिल तसव्वुर नहीं थी, अभी चंद साल पहले काबिल तसव्वुर नहीं थी, मगर अब इस वक्त एक आधी चीज़ है। कब पहले मरहले में अगर इंसान इसे कबूल कर ले तो उसके बाद इंसान यहाँ तक पहुँचता है कि ये चीज़ उसके लिए आधी हो जाती है। तो इसलिए ये सरहद, ये जो लाइन है, ये बिल्कुल वाजे होनी चाहिए। कब अपने दिल के अंदर किसी भी बुराई के लिए राजी ना होना। हो सकता है तुम्हारे अपने वजूद के अंदर कुछ बुराइयाँ हो, ये हो सकती हैं, इंसान के अंदर हो सकता है बुराई हो, लेकिन उसे कभी भी कबूल ना करना। फरमाया कि मोमिन कब तक है, इंसान कब तक ईमान की सरहद के अंदर रहता है, एक दफ़ा सलवात पढ़ दे बाबा से बोला कहा कि मन सर्रत हो हसनत हो वसाअत हो सैयत हो फहुवा मोमिन। कब मोमिन कौन है, कब तक ईमान की सरहदों के अंदर है, कब वो शख्स कि जिसे उसकी अच्छाई, अगर अच्छाई अंजाम दे, कोई नेकी करे तो ये उसका नेकी उसे खुश करती है, और अगर कोई बुराई अंजाम दे तो इसकी ये बुराई उसको गमजदा करती है। हो सकता है इंसान बाज़ दफ़ा नफ्स के बहकाए में आकर किसी बदी को अंजाम दे का मुमकिन है, लेकिन अगर इसके ऊपर शर्मिंदा है तो इसका मतलब यह है कि ईमान की सरहद के अंदर है। क्योंकि ऐसा होता है कि क्या होता है कि आहिस्ता आहिस्ता जब इंसान किसी गुनाह को तकरार करता जाता है तो शुरू में शर्मिंदगी होती है, आहिस्ता आहिस्ता वो शर्मिंदगी ख़त्म होने लगती है। तो अगर ये शर्मिंदगी बाकी है, इसका मतलब यह है कि ईमान की सरहद के अंदर है। डरे इंसान ऐसा ना हो कि इंसान कोई गुनाह करे, चाहे कोई छोटी ही सी चीज़ क्यों ना हो, और उसके बाद ये कहे कि भाई इतना तो चलता है, ऐसा तो इतना तो होता है। इंसान को बहुत ज़्यादा एक्सट्रीमिस्ट भी नहीं होना चाहिए, बैलेंस होना चाहिए हर वो चीज़ की जिसकी तारीफ हम खुद बयान करते हैं। नहीं, बुग्ज़ होना चाहिए। कीना होना चाहिए। सबसे पहले किससे? वो कि जिसने कसम खाई है, कसम खाई है इंसान को बहकाने की। देखिए हम लोग वाकई दामन वक्त में ज़्यादा गुंजाइश नहीं है, लेकिन बस चंद बातें आपकी खिदमत में पहुँचाना चाहता हूँ। देखें हम लोगों में से अक्सर लोगों का अगर शऊरी नहीं तो कम अज़ कम लाशऊरी तौर पर तसव्वुर ये है कि शैतान एक अफसानवी चीज़ है, शैतान के वसवसे ही अफसानवी चीज़ है, एक ऐसी चीज़ है या सिंबॉलिक चीज़ है जिसे कह दिया गया है, इसकी कोई हकीकत, इसकी हकीकत नहीं है। अगर शऊरी तौर पर ना हो तो लाशऊरी तौर पर कम अज़ कम ऐसा ही है, क्योंकि अगर हम अपने दुश्मनों की फहरिस्त बनाना शुरू करें, चाहे फर्दी तौर पर या इज्तमाही तौर पर, बहुत कम आपने देखा होगा कि अगर अपने दुश्मनों की फहरिस्त बनाई जाए तो उसके अंदर सारे फहरिस्त शैतान को करार दिया जाए। क्योंकि खुदा ने क्या कहा, इन्ना शैताना लकुम अदू, ये तुम्हारा दुश्मन है, फत्तखिज़ूहु अदूवा, इसको दुश्मन जानो। आमरा खुदा का हुक्म है फत्तखिज़ूहु अदूवा, इसको दुश्मन रखो, ये तुम्हारा दुश्मन है, इसने कसम खाई है तुम्हें बहकाने की, ये तुमसे हमदर्दी नहीं कर सकता। शैतान को जिस वक्त, बस ये आखिरी बात, जिस वक्त शैतान को जन्नत से निकाला गया, रांदे दरगाह हुआ, ये वो था कि जहाँ पर पहली दफ़ा बुग़्ज़ मुहक्का हुआ शैतान के दिल में, वलिय खुदा हज़रत आदम का बुग़्ज़। और उसके बाद फिर उसने खुदा से कहा कि परवरदिगार तू ऐसा नहीं है कि अगर किसी ने तेरी कोई खिदमत की हो तो तू इसे ज़ाया कर दे, मैंने तेरी इतनी इबादत की है। खुदा ने कहा मांगो, क्या मांगना चाहते हो? कुरान के अंदर फहंज़िरनी इला यौमी युबअथून, पहली चीज़ें मांगी कि परवरदिगार मुझे इतनी मोहलत दे दे जब तक बनी आदम बाकी है मुझे भी वह मोहलत दे दे। खुदा ने कहा कि फ़ैन्नक मिनल मुनज़रीन इला वक़्तिल मालूम, के बाद रवायात में कि वक़्तिल मालूम, यानी जिस वक्त हज़रत हुज्जत की हुकूमत कायम हो जाएगी, इब्तिदा में नहीं, ज़हूर के वक्त में नहीं, मगर जिस वक्त हुकूमत कायम हो जाएगी उस वक्त इसको ये मज़मून क़त्ल कर दिया जाएगा, लेकिन वक्त मालूम तक उसे मोहलत है। रिवायात में इससे आगे बढ़कर है कि इसने खुदा से कुछ और चीज़ों को भी तलब किया। पहली चीज़ क्या तलब की? पहली चीज़ इसने तलब की मोहलत। उसके बाद का अतसव्वुरु लहुम कैफा अशा, मैं जिस सूरत में चाहूँ उनके सामने ज़ाहिर हूँ। तो खुदा ने इसकी भी इजाज़त दी, अलबत्ता कुछ चीज़ों की एक्सेप्शन इस्तिस्ना के साथ, कि कभी भी ये अहले बैत की शक्ल के अंदर नहीं आ सकता, लेकिन उसके अलावा मुख्तलिफ शक्लों में आ सकता है। और हमारे पास रिवायात हैं कि बाज़ दफ़ा इस मलून ने मुख्तलिफ क्रिटिकल लम्हों पर आकर इंसान की शक्ल में आकर इसने क्या किया, इसने मशवरे दिए। इस रिवायत के अंदर है कि यह वो मालूम था कि जिसने मशवरा दिया था कि इमाम के जसद को पामाल कर दिया जाए, कहा कि परवरदिगार ने इसे अदा किया और मांगा अरा हूं वला यरौनी, ये कि मैं इन्हें देख सकूं मगर ये मुझे ना देख सके, खुदा ने इसे भी अदा किया। लेकिन इसके बाद क्या कहा कुरान की, ये तो रिवायत थी कुरान की तरफ आता, लअतियन्नहुम बैन अयदीहिम, मैं इनके सामने से आऊँगा, व मिन खल्फिहिम, और इनके पीछे से आऊँगा, व अन अयमानिहिम, इनके सीधे दाएं तरफ से, व अन शमाइलिहिम, इनकी बाईं तरफ से, यानी हर तरफ से इनके ऊपर हमला करूँगा। और उसके बाद इसने खुदा से कहा कि परवरदिगार इससे ज़्यादा अता कर, ये तो वो है कि जो मैंने मांगा है, ये तो वह है जो मैंने मांगा, इससे बढ़कर आता था। खुदा ने कहा कि बनी आदम के सीनों में तुम्हारा घर है, यानी वसवसे की इजाज़त तुम वहाँ पर जा सकते हो, तुम्हारे लिए वो मंतकई ममनुआ नहीं है। ये सारी चीज़ें उसने खुदा से मांगी, खुदा ने इसे अता किया। लेकिन देखें खुदा की सुन्नत यह है कि कभी भी शैतान की ताकत इंसान से ज़्यादा नहीं हो सकती। لیکن اگر شیطان کو پروردگار عالم نے یہ چیزیں دی ہیں تو اس وجہ سے دی ہیں کہ اس کا حریف انسان ہے. انسان کون؟ جو خلیفۃ اللہ ہے. اگر آپ کسی ایک طاقتور کے سامنے ایک چھوٹے سے بچے کو کھڑا کر دیں تو یہ انصاف نہیں ہے. پروردگار عالم نے آدم کو تمام اسماء کا علم دیا. کہ انسان اس کی وہ مخلوق ہے کہ جس کے تمام اسماء جلالی و جمالی اس کا مظہر ہے. اگر شیطان کو پروردگار عالم نے اتنی اجازت دی ہے تو اس کی وجہ یہ ہے کہ اس کے مقابلے میں خلیفہ خدا ہے. کبھی بھی خلیفہ خدا خدا کی رحمت اس کے غضب کے آگے ہے. خدا کی سنت کے خلاف ہے کہ شیطان کی طاقت انسان کی طاقت سے زیادہ ہو جائے. عالم کی بنیاد اس دنیا کی بنیاد ہدایت کے اوپر ہے. کبھی بھی گمراہی اور ضلالت ہدایت کی طاقتوں سے زیادہ اس کی طاقت نہیں ہو سکتی. اسی لیے علماء نے بیان کیا کہ اگر کہیں پر تم دیکھو کہ شیطان کے جلوے بڑھ گئے ہیں تو جان لو کہ وہاں پر ایمان کی طاقت بھی بڑھ گئی ہے. مومنوں کی طاقت زیادہ ہے. ممکن ہے کہ وہ اس طاقت سے اس طریقے سے استفادہ نہ کریں لیکن خدا کی سنت کے خلاف ہے کہ شیطان کی طاقت ایمان کی طاقت سے شیطانوں کی طاقت مومنین کی طاقت سے زیادہ ہو. چاہے وہ شیاطین جن ہوں یا شیاطین انس ہوں. اسی لیے کہا کہ امریکہ کا کوئی غلطی نہیں کر سکتا. اگر تم اس پر واقعی ہو ایسی کوئی حیثیت نہیں ہے. خدا کی قدرت کے سامنے کوئی قدرت نہیں. کہ دیکھیے ہمیشہ جنگ جو ہے وہ ظاہری بدنوں کی فتح کے لیے نہیں ہوتی. اگر ظاہری فتح ہی فقط فتح ہو تو کربلا سب سے بڑی حق کی فتح نہ کہلائے. بلا شبہ کربلا حق کی سب سے بڑی فتح. حضرت آدم نے کہا کہ پروردگار تو نے اس کو اتنا کچھ دیا میری اولاد کے لیے کیا ہے؟ تو خدا نے کہا کہ تم مانگو. دیکھیں حضرت آدم کا ادب یہ ہے کہ مانگا نہیں بلکہ خدا سے کہا بارے اللہ جو تو بہتر سمجھتا ہے وہ دے دے. کہا تمہاری اولاد کے لیے ہے کہ اگر نیکی کا خیال کریں گے تو وہ نیکی لکھ دی جائے گی. اور نیکی اگر ایک نیکی کریں گے تو اس کی جگہ پر 10 نیکیاں لکھی جائیں گی. اور اگر گناہ انجام دیں گے تو وہ ایک گناہ اس کے بدلے میں ایک ہی گناہ لکھا جائے گا. حضرت آدم نے کہا پروردگار اس میں اور اضافہ کر ہے. تو خدا نے کہا کہ وہ ایک گناہ جو لکھا گیا ہے نیکی کتنی 10 برابر ہے. 10 گناہ 10 نیکیاں ایک نیکی کے بدلے گناہ ایک کا وہ جو ایک گناہ لکھا گیا ہے اگر ملک الموت کو دیکھنے سے پہلے صدق دل سے توبہ کر لے تو وہ گناہ بھی معاف کر دے. آدم کافی ہے کہاں خدا ہے؟ خدا کافی ہے. کہ روایات کے اندر ہے کہ جس وقت قرآن کی آیت تھی کہ خدا گناہوں کو معاف کرنے والا ہے گناہوں کو بخش دے گا تو شیطانوں کے اندر اس پر گفتگو ہے کہ اس کے بعد کیا کیا جائے. کہا کہ اس کا طریقہ یہ ہے کہ انسان کو اتنے وعدے دو اس کو اتنا زیادہ اس گمان میں مبتلا رکھو کہ ابھی توبہ کی فرصت بہت ہے کہ وقت گزرتا رہے اور یہ توبہ نہ کرے. امنی ہے اس کی اتنی زیادہ اس کو آرزو پھنسائے رکھو اور اس کے ذہن میں رکھو کہ ابھی توبہ کی فرصت بہت زیادہ ہے وقت گزرتا رہے اور ایک وقت یہ آئے کہ یہ بھول جائے کہ اس نے یہ جو ہے کہ یہ جو ہے اس نے گناہ کیا تھا. اگر توبہ نہیں کی تو اس کا اثر رہ جاتا ہے. دیکھیں یہ آخری بات قرآن کے اندر یہ آیت ہے جنگ احد کے حوالے سے. دیکھیں وہ گناہ کہ جس کی انسان توبہ نہ کرے یہ چیزیں وہ ہیں کہ جو شیطان کے پاس ذخیرہ ہوتی رہتی ہیں اور خاص لمحوں میں خاص وقتوں میں وہ اس سے استفادہ کرتا ہے. ہر وقت اس سے استفادہ نہیں کرتا. جنگ احد کے اندر قرآن یہ کہہ رہا ہے ان الذین تولوا منکم اعوذ باللہ من الشیطان الرجیم ان الذین تولوا منکم یوم التقى الجمعان جس دن جب یہ دو فوجیں ملی تھیں تم میں سے جو لوگ اس دن تولوا جنہوں نے پیٹ کر لی تھی. کہ روایت کے اندر ہے کہ 3 یا 4 لوگ تھے کہ جن کے اندر یہ خاتون بھی شامل تھیں. कि इस्लाम के अंदर खातून का किरदार, ये पैरा लग जाना एक बात। तो घर के अंदर रहने का मतलब ये नहीं है कि अगर मैदान जंग में ज़रूरत हो, अगर आपको ज़रूरत हो उसके बाद भी घर से ना निकला जाए, नहीं। लेकिन आम हालात, आदि हालात, जिम्मेदारियाँ अलग अलग हैं। इन्नल्लज़ीन तवल्लौ मिनकुम, वो लोग तुम में से कि जिन्होंने तवल्लौ पुश्त कर ली, मुँह मोड़ लिया, कब? जब ये दो लश्कर मिले। अब कुरान क्या कहता है, इन्नम इस्तज़ल्लहुम शैतान, इनको शैतान ने इस रास्ते से बहका दिया था, इस रास्ते से हटा दिया था। शैतान कामयाब हो गया था कि इन्हें साबित कदम न रहने दे। क्यों? बेबाज़े माँ कसबू, कुछ उन बातों की वजह से कि जिसको इन्होंने खुद अंजाम दिया था। बेबाज़े माँ कसबू, आप जानते हैं कसबत आईती है कुरान के अंदर है, वो जो इनके हाथों से कमाते हैं, वो चीज़ के जो खुद इन्होंने अपने हाथों से कमाई थी, उसका नतीजा ये था कि उस अहम वक्त पे, वो जो सबसे ज़्यादा क्रिटिकल वक्त था, शैतान ने इस्तज़ल्लहुम शैतान का। इंसान हर गुनाह करते हुए ये डरे कि कहीं ऐसा ना हो कि यही गुनाह बाइस बन जाए कि मैं अपने ज़माने के इमाम का साथ ना दे सकूं। ये कुरान के अल्फाज हैं, बेबाज़ माँ कसबू, वो कुछ चीज़ें जो उन्होंने खुद कसब की थी, अंजाम दी थी, इसने इन्हें रोक दिया। का करबला इसीलिए है कि इंसान इस बुराई को आश्कार देखे, बदी को बेपर्दा देखे, और जब बेपर्दा देखे तो उसकी फितरत बेदार हो, फितरत बेदार हो तो इस बदी से तनफ़ुर पैदा हो। इंसान सोचे कि वो लोग जो इमाम के मुकाबले में आए, क्या पहले दिन से ऐसे ही थे? ये वो लोग हैं, में से कुछ वो लोग हैं कि जो सिफीन के अंदर इमाम के हमरा काब भी रह चुके थे, जो लोग हैं कि जिन्होंने कूफे में मौला की हुकूमत देखी थी, ये डरना चाहिए। इसीलिए गिरिये की कस्म को कहा गया इमाम हुसैन के बाप में, खौफ का गिरिया, गिरिया खौफ, कि पहले दिन से ये लोग ऐसे नहीं थे। बल्कि यहाँ तक मकातिल में लिखा है कि जिस वक्त इमाम जंग कर रहे थे, कुछ लोग ऐसे लश्कर के अंदर थे जो पीछे पीछे थे, वहाँ पर रो रहे थे और दुआ कर रहे थे कि खुदा ऐसा करे कि इमाम कामयाब हो जाए, लेकिन दुश्मन के लश्कर में थे। इतना तनफ़ुर नहीं था, नक्स से इतनी बेजारी नहीं थी बदी से कि उस लश्कर को छोड़ के इमाम के लश्कर में आ जाए। ये चीज़ें वो हैं जो इंसान को, जो हसास लम्हात हैं उसमें अपने इमाम से जुदा कर देती हैं। बस दो जुमले मसाइब के देखिए, हद ये है कि ये मक्तल के अल्फाज हैं कि बास नानजीब ऐसे भी थे कि जिस वक्त खैमों को लूटा जा रहा था, लूट भी रहे थे, रो भी रहे थे। कहा गया रो क्यों रहे होगा, रो इसलिए रहे कि आले मोहम्मद ये हालत हो गए। कहा लूट क्यों रहे होगा, लूट इसलिए रहे कि अगर हम नहीं लूटेंगे तो कोई और लूट लेगा। परवरदिगार की बारगाह में ये दरख्वास्त है कि बरअला हमारे जीने और हमारे मरने को आले मोहम्मद का जीना और मरना करा, कि अल्लाहुम्मा अजअल महया महया मोहम्मद व ममाती ममाता मोहम्मद। इमाम सज्जाद के इंसान जब भी मसाइब देखे, इतने मसाइब हैं कि इंसान जितना भी गौर करे ये मसाइब ख़त्म नहीं होते। آج میں یہ روایت پڑھ رہا تھا کہ مخاتل کے اندر مختلف روایتیں ہیں کہ امام حسین کو کیسے دفنایا گیا. مخاتل نے لکھا ہے کہ بنی اسد نے دفنایا, لیکن بنی اسد جنگ کے اندر شریک نہیں تھے, اس لیے بنی اسد کسی کی رہنمائی کے بغیر دفنا نہیں سکتے تھے, کیونکہ لاشوں کو پہچانا تو سبوں سے جاتا ہے. یہ وہ لاشیں تھے کہ جن کے بدن پر سر نہیں تھا, یہ کس کا لاشا ہے, کہاں پر قاسم ہے, کہاں پر علی اکبر ہے, کہاں پر اول محمد ہے. روایت نے لکھا اعجاز امامت سے میرے مولا وہاں پر آئے, آ کر ایک ایک کے لاشے کو بتانا شروع کیا, ارے یہ قاسم کا لاشا ہے, یہ اول محمد کا لاشا ہے, یہ حور کا لاشا ہے, یہ حبیب کا لاشا ہے, یہ بنی یہ لاشے اصحاب کے ہیں, یہ زہرا کے بچوں کے لاشے ہیں. ان لاشوں کو مولا نے بتایا بنی اسد کی مدد سے, بنی اسد کی مدد سے ان لاشوں کو دفنا دیا, لیکن دو لاشے ہیں کہ مولا نے سب کو ہٹا دیا, کہا یہ لاشے ان پہ کوئی نزدیک نہ آئے, یہاں پر میں تنہا دفناؤں گا, یہاں پر مدد کرنے والے موجود ہیں. ایک لاشا وہ تھا جو ایک نشیب کے اندر ایک چٹائی کو منگوایا, ایک پاوال لاشا اس چٹائی پر ایک پاوال لاشے کو رکھا, جب زمین ہٹائی قبر تیار تھی, قبر میں لاشے کو رکھا, کٹے ہوئے گلے پر بوسا دیا, خوشا بہار وہ مٹی کے جس میں آپ سو رہے ہیں. علی اکبر کو ساتھ دفنایا, علی اصغر کو ساتھ دفنایا, اور اس کے بعد ایک اور لاشا جہاں میرے مولا تنہا گئے تھوڑی دور ترائی میں, ایک ایسا لاشا ہے کہ جس کے ہاتھ نہیں ہے قریب پہنچے. یہ مقاتل نے لکھا مولا گرتے نہیں, لاشے پہ خود کو گرا دیا, لاشے میں خود کو گرا دیا, گلے پر پیار کیا, کٹی ہوئی رگوں پر پیار کیا, اور پھر وہ جملہ کہا جو مولا نے علی اکبر کے بعد کہا تھا, چچا عباس الگ دنیا بہت اکالا ہوا, اے خبر بنی ہاشم یہ دنیا آپ کے بعد رہنے کے قابل نہیں رہی. یہ لاشا دفنایا, اللہ جانے کس دل سے دفنایا, بہار بہر الوب سے یہ روایت ہے, جب روزے کی تعمیر ہو رہی تھی کسی نے سوال کیا, آپ کے چچا ہم نے سنا تھا بہت لہیب شہیب ہے, ارے یہ چھوٹی سی خبر, بہر الوب کھڑے تھے زمین پر بیٹھ گئے, کہا میرے چچا جب گھوڑے سے زمین پر آ